यो रेडियो नेपाल हो। अब अच्युत अर्यालबाट समाचार सुन्नुहोस्। शुरूमा प्रमुख समाचार। प्रधानमन्त्री बालेन्द्र शाहले राष्ट्रसंघको महासभालाई असोज 8 गते सम्बोधन गर्नुहुने परराष्ट्र मन्त्रालयद्वारा जानकारी। भोटेको सिबाडीले थुपारेको भग्नावशेष हटाउन 95 अर्ब रूपियाँ लाग्ने सरकारको अनुमान। अतिक्रमित सार्वजनिक जग्गा सरकारको नाममा कायम गर्ने भूमि व्यवस्था मन्त्रालयको निर्णय र भोलिबाट शुरू हुने ब्रिक्स शिखर सम्मेलनमा सहभागी हुन चीन र रूसका राष्ट्रपति भारतमा।
फोनमा कुरा गर्दा आवाज स्पष्ट नआएर दिक्क लाग्छ।
अब अनुभव गर्नुहोस् नेपाल टेलिकम 4G भोल्टेज।
भोल्टेज भोइस ओभर LTE अब तपाईँको हरेक कुराकानी अझ स्पष्ट अझै जीवन्त।
HD भोइस क्वालिटी सँग कम ब्याकग्राउन्ड नोइज र अल्ट्रा क्लियर आवाज।
यस्तो अनुभव मानव तपाईँले कुरा गरिरहनु भएको व्यक्ति तपाईँको छेउमै हुनुहुन्छ।
र अझ रमाइलो कुरा,
फोनमा कुरा गर्दै गर्दा पनि चलाइरहनुहोस् 4G स्पीड इन्टरनेट,
क्लियर कल्स र फास्ट इन्टरनेट एकै साथ।
सेवा सुचारू गर्न आफ्नो फोनमा *444 हास डायल गर्नुहोस्। 4G बोल्टे
नेपाल टेलिकम, राष्ट्रको संचार।
समाचार अब विस्तारमा। प्रधानमन्त्री बालेन्द्र शाहले संयुक्त राष्ट्र संघको 81 महासभालाई आगामी असोज 8 गते सम्बोधन गर्नुहुने भएको छ। महासभाको उच्चस्तरीय सामान्य बहस असोज 6 देखि 12 गतेसम्म अमेरिकाको न्यूयोर्कमा सञ्चालन हुनेछ। महासभाको सामान्य बहसमा प्रधानमन्त्री शाहले असोज 8 गते सम्बोधन गर्नुहुने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ। मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा सचिव अमृत बहादुर राईले संयुक्त राष्ट्रसंघबाट प्राप्त जानकारी अनुसार महासभामा 81 मुलुकका राष्ट्र प्रमुख र नेपाल सहित 50 मुलुकका सरकार प्रमुखहरू सहभागी हुने निश्चित भएको जानकारी दिनुभयो। महासभामा जलवायु परिवर्तन र यसबाट सिर्जित प्रकोपबाट नेपालले बारम्बार भोग्नु परेको जनधनको क्षतिबारे विश्व समुदायको ध्यान आकर्षण गराउने विषय प्रस्तुत हुने परराष्ट्र मन्त्रालयले जनाएको छ। साथै महासभामा नेपालले नगण्य कार्बन उत्सर्जन गरे तापनि जलवायु परिवर्तनका नकारात्मक असरहरू भोग्नु परिरहेको विषयलाई प्रस्तुत गरिनेछ। भोटेकोशी बाढ़ीले थुपारेको ढुंगा, माटो, बालुवा र भवनका भग्नावशेष हटाउनका लागि 95 अर्ब 42 करोड़ खर्च लाग्ने अनुमान गरिएको छ। राष्ट्रिय योजना आयोग र राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले तयार पारेको द्रुत क्षति र आवश्यक मूल्यांकन RDNA प्रतिवेदनमा तत्काल र दीर्घकालीन पुनर्स्थापनाका लागि सो खर्च लाग्ने अनुमान गरिएको छ। प्रतिवेदनमा क्रस कटिङ क्षेत्र अन्तर्गत भत्किएका भवनका संरचना हटाउन, विपद जोखिम न्यूनीकरण र समावेशी पुनः स्थापनाका लागि रकम खर्च हुने आकलन छ। रसुवाको भटेकोशी नदीमा यही भदौ 10 गते आएको विनाशकारी बाढ़ीबाट प्रभावित शिक्षा क्षेत्रको पुनरुत्थानका लागि सरकारले 2 अर्ब 34 करोड़ 32 लाख रूपियाँ लाग्ने अनुमान गरेको छ। राष्ट्रिय योजना आयोग र राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण सहितको संयुक्त प्राविधिक टोलीले तयार पारेको द्रुत क्षति तथा आवश्यकता आकलन प्रतिवेदन अनुसार बाढ़ीबाट 18 विद्यालयहरू प्रभावित भएका छन्, जसमा 11 विद्यालय भवन पूर्ण रूपमा क्षतिग्रस्त भएका छन् भने 7 विद्यालयमा आंशिक क्षति भएको छ। भोटेकोशी बाढ़ी प्रभावित क्षेत्रमा थप विशेषज्ञ चिकित्सकको टोली खटाइएको छ। भोटेकोशी बाढ़ीबाट प्रभावित क्षेत्रमा मातृ तथा बाल स्वास्थ्य सेवा थप प्रभावकारी बनाउन विशेषज्ञ चिकित्सक सहितको थप टोली आज नुवाकोट गएको हो। प्रभावित क्षेत्रमा स्वास्थ्य टोली परिचालन भई सेवा दिइरहेको भए पनि मातृ तथा नवजात शिशु, बाल बालिका तथा प्रजनन स्वास्थ्य सम्बन्धी विशेषज्ञ सेवा थप आवश्यकता देखिएको मन्त्रालयले जनाएको छ। भोटेकोशी बाढ़ी प्रभावित क्षेत्रमा सरकारले खोज, उद्धार र राहत कार्यका लागि आफ्नो पहुँचमा रहेका सबै उपलब्ध साधन र स्रोतहरू परिचालन जारी राखेको छ। खोज, उद्धार र राहत कार्यमा भारत, चीन र कोरियाका सुरुङ उद्धार टोलीहरूले नेपाली सेनासँग नजिकको समन्वयमा काम जारी राखेका छन्। संयुक्त अरब इमिरेट्स खोज तथा उद्धार टोली, मलेसियाको विशेष विपद सहायता र उद्धार टोली र अस्ट्रेलियाबाट विपद सहायता र प्रतिक्रिया टोलीले पनि सघाइरहेका छन्। हाल प्रभावित जलविद्युत आयोजनाहरू र अन्य स्थानहरूमा खोज तथा उद्धार कार्य जारी छ। छिमेकी र मित्र राष्ट्रहरूबाट प्राप्त उपकरण, ड्रोन, लोडर र अन्य उद्धार सामग्रीहरू यस कार्यमा प्रयोग भइरहेको परराष्ट्र मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता लोकबहादुर छेत्रीले जानकारी दिनुभयो। शवहरूको व्यवस्थापन र पहिचानका लागि भारत, चीन, जापान, सिंगापुर र कोरियाका फोरेन्सिक टोलीहरूले डीएनए संकलन, विश्लेषण र पहिचानलाई तीव्र बनाउन नेपाल प्रहरी र अन्य सम्बन्धित अधिकारीहरूसँग मिलेर काम गरिरहेको पत्रकार सम्मेलनमा जानकारी दिइयो। प्रधानमन्त्री बालेन्द्र शाह र न्यूजील्याण्डका प्रधानमन्त्री क्रिस्टोफर लक्सन बीच टेलिफोन वार्ता भएको छ। प्रधानमन्त्री शाहले आफ्ना समकक्षीलाई भोटेकोशी बाढ़ीपछि खोज, उद्धार, राहत तथा पुनस्थापनाका कार्यहरू तीव्र पारिएको जानकारी दिँदै न्यूजील्याण्डका नागरिकसहित बेपत्ता विदेशीहरूको खोजीलाई उच्च प्राथमिकताका साथ जारी राखिएको बताउनुभयो। प्रधानमन्त्री शाहले न्यूजील्याण्डले उपलब्ध गराएको 20 लाख न्यूजील्याण्ड डलर बराबरको मानवीय सहायताका निमित्त प्रधानमन्त्री लक्सनप्रति कृतज्ञता व्यक्त गर्नुभयो। यसैगरी प्रधानमन्त्री शाहले जलवायु जन्य विपदका दृष्टिले नेपाल उच्च संवेदनशील राष्ट्रको रूपमा रहेको जानकारी दिँदै अन्तर्राष्ट्रिय मञ्चहरूमा जलवायु क्षति तथा नोक्सानी वित्तीय सहयोगका लागि न्यूजील्याण्ड सरकारको रचनात्मक भूमिका रहने विश्वास व्यक्त गर्नुभयो। प्रतिनिधि सभाको आजको बैठकले नेपाल कानून आयोग पहिलो संशोधन विधेयक 2083 विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतले स्वीकृत गरेको छ। यसअघि कानून न्याय तथा संसदीय मामिला मन्त्री सोभिता गौतमले नेपाल कानून आयोगलाई विधेयकहरूको मस्यौदा गर्ने निकायका रूपमा विस्तार गर्न लागेको बताउनुभयो। प्रतिनिधि सभामा सांसदहरूले नेपाल कानून आयोग पहिलो संशोधन विधेयक 2083 विचार गरियोस् भन्ने विधेयकमाथि सांसदहरूले राखिएको सैद्धान्तिक छलफलमा उठेका जिज्ञासाहरूको उत्तर दिँदै मन्त्री गौतमले नेपाल कानून आयोगलाई आधिकारिक रूपमा विधेयकहरूको मस्यौदा तयार गर्ने निकायका रूपमा विकास गर्ने गरी विधेयकमा समेट्ने खोजिएको बताउनुभयो। यस्तै बैठकमा प्रतिनिधि सभाका सचिव प्रकाश अधिकारीले नेपाल विशेष सेवा ऐन 2042 साविकको व्यवस्था जनाउने सम्बन्धी विधेयक 2083 सम्बन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देशको जानकारी गराउनुभयो। बैठकबाट कर्मचारी संचय कोष 10 संशोधन विधेयक 2083 विचार गरियोस् भन्ने प्रस्ताव बहुमतले स्वीकृत भएको छ। विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्तावमाथिको सैद्धान्तिक छलफलमा सांसदहरूको प्रश्नको जवाफ दिँदै अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले विगतमा कोषको रकमबाट विमान खरिद गर्दा भएको लगानी फलदायी हुन नसकेको उदाहरण दिँदै आगामी दिनमा राजनीतिक अभिष्टबाट प्रेरित लगानीका निर्णय न्यून गर्न सरकार सचेत रहेको स्पष्ट गर्नुभयो। मन्त्री डाक्टर वाग्ले विधेयकमा कोषको स्वायत्तता, संचालक समितिको संरचना र महिला सहभागिता लगायत विषयमा उठेका प्रश्नलाई दफावार छलफलका क्रममा संशोधन मार्फत सम्बोधन गर्न सकिने बताउनुभयो। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले सप्तरीको राजविराज स्थित गजेन्द्र नारायण सिंह अस्पतालको मूल गेट बाहिर एक महिला सुत्केरी भएको घटनाको सत्य तथ्य छानबिन भइरहेको बताउनु भएको छ। प्रतिनिधि सभाको आजको बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री मेहताले घटनाका समय ड्यूटीमा रहेका कर्मचारीलाई तत्काल कामबाट हटाइएको र छानबिन समितिको प्रतिवेदन आएपछि दोषी देखिए कार्यवाही गरिने स्पष्ट गर्नुभयो।
मातृ तथा नवजात शिशुको जीवन रक्षा, सुरक्षित प्रजनन तथा गुणस्तरीय स्वास्थ्य सेवा सुनिश्चित गर्नु राज्यको प्राथमिक दायित्व भएकोले राजविराजको घटनालाई मन्त्रालयले गम्भीरतापूर्वक लिएको छ। सेवाग्राही अस्पताल परिसरबाट बाहिर पुग्ने अवस्था किन सिर्जना भयो र अस्पतालबाट प्रदान गरिएको सेवामा कुनै कमी कमजोरी भएको थियो वा थिएन, यसका लागि छानबिन समितिले काम गरिरहेको छ। सो घटनाको बखत ड्युटीमा रहेका कर्मचारीहरूलाई तत्काल कामकाजबाट हटाई आवश्यक छानबिन शुरू भइसकेको छ। छानबिन प्रतिवेदन प्राप्त भए पश्चात दोषी देखिएकाहरूमाथि कानून बमोजिम कार्यवाही हुने नै छ।
सरकारले आमा र नवजात शिशुको सुरक्षालाई प्राथमिकता दिँदै आएको भन्दै मन्त्री मेहताले महिलालाई गर्भवती अवस्थादेखि प्रसूति पछिसम्म पनि निशुल्क सेवा दिँदै आएको जानकारी गराउनुभयो। प्रतिनिधि सभाको आजको बैठकमा सभामुखसँग विशेष समय माग गरी नेपाली कम्युनिष्ट पार्टीका सांसद वर्षमान पुनले भोटेको सिबाड़ीमा फँसेका तथा बेपत्ता नागरिकको थप खोजी कार्यलाई निरन्तरता दिन सरकारसँग माग गर्नुभयो। यसअघि बैठकमा सांसदहरूले मधेसका विद्यालयहरूमा विद्यार्थी संख्या बढ़ी र शिक्षक दरबन्दी कम हुँदा शिक्षाको गुणस्तरमा असर परेको भन्दै तराई मधेसका विद्यालयहरूमा विद्यार्थी अनुपातमा शिक्षकको व्यवस्था गर्न माग गर्नुभयो। बैठकको आकस्मिक समयमा सांसदहरूले गरिमा चौधरी बलात्कारपछि हत्यामा संलग्न अपराधीलाई कार्यवाही गर्नुको सट्टा उन्मुक्ति दिएको, महिलाहरूले अझै सड़कमै बच्चा जन्माउनुपर्ने अवस्था रहेको र खाना पकाउने ग्यासमा कालोबजारी भएको भन्दै अपराधका घटनामा संलग्नलाई कड़ा कार्यवाही गर्न सरकारको ध्यान आकर्षण गराउनुभयो। प्रतिनिधि सभाको अर्को बैठक यही भदौ 30 गते दिनको 1 बजे बस्नेछ। भूमि व्यवस्था, सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सरकारी तथा सार्वजनिक जग्गा छानबिन एवं संरक्षण सम्बन्धी उच्चस्तरीय आयोग रावल आयोगको प्रतिवेदन 2052 औल्याएका सम्पूर्ण सरकारी तथा सार्वजनिक जग्गा नेपाल सरकारको नाममा कायम गर्ने निर्णय गरेको छ। मन्त्रालयका प्रवक्ता एकदेव अधिकारीका अनुसार मन्त्रालयद्वारा गठित प्रतिवेदन कार्यान्वयन समितिको बैठकले प्रतिवेदन पेश गरेको थियो। प्रतिवेदनका आधारमा सरकारी तथा सार्वजनिक जग्गा व्यक्तिले आफ्नो नाममा गराएको भए जग्गामा घुसाएको भनी उल्लेख भएका कित्ताहरूबाट एकमुष्ट कट्टा गरी नेपाल सरकारको नाममा कायम गर्ने निर्णय गरेको हो। त्यसै गरी प्रतिवेदनमा पूरै क्षेत्रफल सरकारी तथा सार्वजनिक जग्गामा परेको भनी उल्लेख भएका कित्ताहरूको समेत एकमुष्ट रूपमा निर्णय गरी नेपाल सरकार सरकारी तथा सार्वजनिक रूपमै कायम गर्न निर्णय गरेको छ। हुम्लाका स्याउ किसानहरू बजारको अभाव तथा भण्डारणको समस्याका कारण सस्तो मूल्यमा स्याउ बिक्री गर्न बाध्य छन्। जिल्ला प्रशासन कार्यालय तथा जिल्ला दर रेट निर्धारण समितिले प्रति किलो 60 रूपियाँसम्म निर्धारण गरेको भए पनि व्यापारीले तोकिएको मूल्य नदिँदा किसानहरू न्यून मूल्यमा स्याउ बिक्री गर्न बाध्य भएका हुन्। हुम्लाबाट संवाददाता कालीबहादुर थापाको रिपोर्ट।
विगतका वर्षहरूमा स्याउ बिक्री नभई बाँदर र किराहरूले खाई सकाउने भएपछि यस वर्ष नपाकेकै स्याउ बिक्री गर्न थालेका छन्। दैनिक गुवालो लागे पनि बाँदरले सकाउने गरेको र मौरी अरिङ्गाल जस्ता किराहरूले खाएर सकाउन थालेपछि भाउ नपाए पनि न्यूनतम दर रेटमा बिक्री गर्न बाध्य भएको अदानचुली गाउँपालिका वडा नम्बर 5 का किसान वीरबल सिंहले बताउनुभयो। मुगु जिल्लाबाट हुम्लामा स्याउ खरिदको लागि आएका व्यापारी धनमल साईले भने जिल्ला दर रेट अनुसार दिन नसकिने बताउनु भयो। प्रति केजी 30 देखि 40 रूपियाँसम्म मात्र मूल्य हाल्न सकिने बताउँदै किसानको बारीबाटै उठाउनु पर्ने र काठमाडौँ सुर्खेतसम्म लैजान समस्या हुने भएकाले जिल्ला दर रेट अनुसार खरिद गर्न नसकिने बताउनु भएको छ।
जिल्लाको अनुसार दर रेट यता हालौँ भने यताबाट डाइरेक्ट ठाउँमा गाडी पुगिदिएको भए अथवा ढोलानी गर्न नपर्ने, यहाँबाट लेकबाट रोडसम्म ढोलानी गर्न 5 रुपियाँ जति त्यही लागिहाल्छ, यहाँबाट ट्र्याक्टरले श्रीनगरसम्म लग्नु पर्यो, लेबरको पनि दर रेट तोकिया हुन्छ, त्यही दर रेट यता कायम हुँदैन, के गर्ने, त्यो सबै समस्या छ त।
छिमेकी गाउँपालिका ताजाकोटबाट स्थानीय किसान समेत रहेका व्यापारी देवी बैजीले गाउँपालिकामा भएका स्याउहरू जम्मा गरेर करिब 50 क्विन्टल स्याउ सुर्खेत लगेर बिक्री गरेको बताउनु भयो। गाउँमा प्रति केजी 45 का दरले खरिद गरी सुर्खेतमा 105 रुपियाँ बिक्री गरेको बताउँदै किसान र व्यापारी दुवैलाई फाइदा भएको प्रतिक्रिया दिनुभयो।
45 रुपियाँ केजी किलोको 105 रुपियाँ दरले बेच्यो, कुयामिया गाउँबाट घटाउँदाखेरि असहायमा परेको थियो, किसानलाई पनि अलिअलि पाउने, व्यापारीले पनि अलिअलि हुँदैछ, खर्च पर्छ बिक्री हुँदैछ, राम्रै भयो, यसमा हामी खुसी नै।
जिल्ला प्रशासन कार्यालय तथा जिल्ला दर रेट समितिले प्रति केजी 60 रुपियाँसम्म निर्धारण गरे पनि बजारको अभाव तथा भण्डारणको समस्याकै कारण यहाँका किसानहरू न्यून मूल्यमा स्याउ बिक्री गर्न बाध्य भएका छन्। यसको लागि सम्बन्धित सरकारवाला निकायहरूले समयमै सोच्न जरूरी छ। कालीबहादुर थापा, रेडियो नेपाल, हुम्ला।
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा हालसम्म 13,23,10,81,267 रूपियाँ जम्मा भएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयका अनुसार आज साँझको विवरण अनुसार विभिन्न 9 बैंकमा 9,68,23,55,25 मौजदात छ। यसै गरी एआई प्रविधिमा आधारित विश्वव्यापी भिडियो मार्केटिङ प्लेटफर्म व्हील कम्पनीले भोटेको सिबाड़ी प्रभावित परिवारको सहयोगका लागि 1 करोड़ रूपियाँ सहयोग गरेको छ। कम्पनीले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सो रकम जम्मा गर्ने गरी अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेलाई आज चेक हस्तान्तरण गरेको हो। शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारूप 2076 परिमार्जनका लागि मधेस प्रदेश सरकार तथा सरकारवालासँग आज जनकपुरमा छलफल गर्नुभएको छ। सो अवसरमा मन्त्री पोखरेलले राष्ट्रिय पाठ्यक्रम प्रारूप परिमार्जनमा तीनै तहका सरकारसँगै साझेदार संस्था, शिक्षक, अभिभावक, उद्यमी, नव प्रवर्तन लगायत संघ संस्थाको सहकार्य र समन्वयलाई बलियो बनाउनु पर्नेमा जोड़ दिनुभयो। राष्ट्रपति रामचन्द्र पौडेल समक्ष मधेसी आयोगको आर्थिक वर्ष 2082-83 वार्षिक प्रतिवेदन पेश गरिएको छ। राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित कार्यक्रममा राष्ट्रपति पौडेल समक्ष आयोगका कार्यवाहक अध्यक्ष जीवक्ष शाहले प्रतिवेदन पेश गर्नुभएको हो। नेकपा एमालेको निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको बैठक आज पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको छ। बैठकमा कार्यदलका संयोजक रामबहादुर थापाले दुईवटा छुट्टा छुट्टै डकुमेन्ट प्रस्तुत गर्नुभएको थियो, एउटा महासचिवको तर्फबाट र अर्को मेरो तर्फबाट भन्दै उहाँले ती दस्तावेज प्रस्तुत गर्नुभएको हो। बैठकले आज प्रस्तुत भएका दुवै डकुमेन्टको अध्ययन गर्ने र भोलिदेखि आवासीय रूपमा बसेर थप छलफल गरी एउटै प्रतिवेदन तयार गर्ने निर्णय गरेको छ। महिला बालबालिका लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्री सीता बादीले बाढ़ी प्रभावित क्षेत्रका महिला तथा बाल बालिकाको सुरक्षा गोपनीयता र अधिकार संरक्षणलाई प्राथमिकता दिइएको बताउनु भएको छ। प्रतिनिधि सभा अन्तर्गतको महिला तथा सामाजिक मामिला समितिको आज बसेको बैठकमा मन्त्री बादीले मानव बेचबिखन तथा गैर कानूनी ओसार पसार र विस्थापित बाल बालिकालाई कानून विपरीत स्थानान्तरण गर्ने जोखिम रोक्न आवश्यक समन्वय गरिएको जानकारी दिनुभयो। बैठकमा सांसदहरूले भोटे कोशी र त्रिशुली नदीमा आएको बाढ़ीबाट प्रभावित क्षेत्रका राहत शिविर र अस्थायी आश्रय स्थलमा रहेका महिला बाल बालिका तथा अन्य जोखिममा रहेका समूहलाई यौन हिंसा र सबै प्रकारका उत्पीड़नबाट संरक्षण गर्नुपर्नेमा जोड़ दिनुभयो। कुशी औंसी पर्व आज वैदिक सनातन धर्मावलम्बीले वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने पवित्र कुश घर घरमा भित्र्याएर मनाएका छन्। शास्त्रोक्त विधि अनुसार ब्राह्मणहरूद्वारा पूजा गरी उखेलेर जजमानका पुर्याइएको कुश घरमा राख्नाले परिवारको कल्याण हुने धार्मिक विश्वास छ। पशुपति क्षेत्र विकास कोषले पशुपतिनाथ मन्दिरमा यस वर्षको तीजको तयारी शुरू गरेको छ। पशुपतिनाथ मन्दिरमा देशभरबाट आउने श्रद्धालु भक्तजनलाई सुरक्षित, व्यवस्थित र सहज रूपमा दर्शन तथा पूजा आराधना गर्ने वातावरण सुनिश्चित गर्न सम्बन्धित सबै निकायबीच आवश्यक समन्वय र सहकार्यलाई प्रभावकारी बनाउने विषयमा आज समन्वय समिति बैठकमा छलफल गरिएको कोषका सदस्य सचिव तीर्थ श्रेष्ठले जानकारी दिनुभयो। यस वर्षको हरितालिका तीज यही भदौ 29 गते सोमबार परेको छ। युवा साहित्यकार इन्द्रबहादुर चौधरीलाई युवा वर्ष मोती पुरस्कार 2082 सम्मानित गरिएको छ। नेपाली शिक्षा परिषदले आज काठमाडौँमा आयोजना गरेको 161 मोती जयन्ती समारोहमा साहित्यकार चौधरीलाई सो पुरस्कार प्रदान गरिएको हो। नेपाली साहित्यमा उल्लेखनीय योगदान पुर्याउनु भएको भन्दै परिषदले चौधरीलाई मोती पुरस्कार प्रदान गरेको परिषदका अध्यक्ष रमा शर्माले जानकारी दिनुभयो। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। अब केही अन्तर्राष्ट्रिय समाचार। भोलिबाट शुरू हुने ब्रिक्स शिखर सम्मेलनमा सहभागी हुन रूसका राष्ट्रपति भ्लादिमिर पुटिन 11 सदस्यीय टोलीका साथ आज भारतको राजधानी दिल्ली पुग्नु भएको छ। सम्मेलनमा मध्यपूर्व र युक्रेन युद्ध, विश्वव्यापी व्यापार अस्थिरता तथा ऊर्जा सुरक्षाका विषयमा छलफल हुने अपेक्षा गरिएको छ। चीनका राष्ट्रपति सी जिनपिङ पनि सम्मेलनमा सहभागी हुन आजै भारत जानुहुने बताइएको छ। सन् 2019 उहाँको यो पहिलो भारत भ्रमण हो। भारत चीन सीमामा घातक झडप भएको 6 वर्षपछि हुन लागेको भ्रमणलाई दुई देशबीच सम्बन्ध सुधारको महत्वपूर्ण प्रयासका रूपमा हेरिएको छ। आजै रूसका राष्ट्रपति पुटिन र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी बीच दुई राष्ट्रको राजनैतिक साझेदारीका विषयमा वार्ता भएको बीबीसी हिन्दीले जनाएको छ। युक्रेनका अधिकारीहरूका अनुसार डिनिप्रोपेट्रोभ्स्क क्षेत्रको पाब्लो हिराड स्थित एउटा किनमेल केन्द्रमा रूसले गरेको ड्रोन आक्रमणमा परि 5 जनाको मृत्यु हुनको साथै अन्य 67 जना घाइते भएका छन्। अब आर्थिक समाचार।
यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
अर्थमन्त्री डाक्टर सोनिम वाग्लेले सरकारले अर्थतन्त्रलाई चलायमान बनाउन पाँचवटा विशेष प्याकेज अघि बढ़ाउन लागेको बताउनु भएको छ। नेपाल आर्थिक पत्रकार समाज सृजनको 28 वार्षिक साधन सभामा अर्थमन्त्री वाग्लेले अर्थतन्त्र सुधारका लागि विभिन्न क्षेत्रलाई समेटेर पाँचवटा प्याकेज मार्फत काम अघि बढ़ाइरहेको जानकारी दिनुभयो। अर्थमन्त्रीले पहिलो प्याकेज अन्तर्गत भोटेकोशी बाढ़ीबाट भएको क्षतिको पुनरुत्थान तथा पुनर्स्थापनाका लागि आवश्यक काम भइरहेको बताउनुभयो। बाढ़ीबाट प्रभावित उद्योगी व्यवसायी तथा सर्वसाधारणलाई राहत र पुनर्स्थापनाका लागि अध्ययन समेत भइरहेको अर्थमन्त्रीले जानकारी दिनुभयो। दोस्रो प्याकेज अन्तर्गत शिथिल पूँजी बजारलाई सम्बोधन गर्न एक साताभित्रै 10-12 बुँदे नीतिगत सुधारको योजना ल्याउने र निजी क्षेत्रको प्रवर्धन तथा पुनरुत्थानको लागि छिट्टै विशेष प्याकेज घोषणा गर्ने तयारी भइरहेको जानकारी दिँदै अर्थमन्त्रीले त्यसलाई तेस्रो प्याकेजको रूपमा अघि सारिने उल्लेख गर्नुभयो। चौथो प्याकेज अन्तर्गत नेपाललाई वित्तीय कार्यवाही कार्यदल FATFको ग्रे लिस्टबाट हटाउन र पाँचौं प्याकेज अन्तर्गत भोटेकोशी बाढ़ी भएको क्षतिको पुननिर्माणका लागि अन्तर्राष्ट्रिय वित्त परिचालन गर्न सरकार केन्द्रित भएर काम गरिरहेको बताउनुभयो। कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले भोटेकोशी बाढ़ीबाट अकल्पनीय क्षति भएकोले प्रभावित उद्योगी व्यवसायी तथा व्यापारीका लागि सरकारले विशेष प्याकेज ल्याई निजी क्षेत्रको प्रवर्धन कार्यक्रम अघि बढ़ाउनु पर्ने बताउनुभयो। मुलुकमा पछिल्लो समय सूचना प्रविधिका क्षेत्रमा वैदेशिक लगानीकर्ताको आकर्षण बढ़ेको पाइएको छ। उद्योग विभागका अनुसार आर्थिक वर्ष 2082-83 विदेशी उद्योगी तथा लगानीकर्ताबाट 58 अर्ब वैदेशिक लगानीको प्रतिबद्धता प्राप्त भएको छ। आर्थिक वर्ष 2082-83 विभिन्न 1116 परियोजनाका लागि वैदेशिक लगानीको प्रतिबद्धता आएकोमा सूचना प्रविधि क्षेत्रतर्फ मात्रै 727 परियोजनाहरू रहेका छन्। आर्थिक वर्ष 2081-82 विभिन्न 842 परियोजनाका लागि 64 अर्ब वैदेशिक लगानीको प्रतिबद्धता प्राप्त भएको थियो। कफी खेतीका लागि अग्रणी जिल्ला मानिएको गुल्मीमा 38 जातका कफी खेतीको परीक्षण गरिएको छ। कफी अनुसन्धान कार्यक्रम अन्तर्गत भण्डारी डाँडामा आर्थिक वर्ष 2082-83 38 जातका कफीको जातीय मूल्याङ्कन सम्पन्न भएको कफी अनुसन्धान कार्यक्रमका प्रमुख तथा वरिष्ठ वैज्ञानिक जनार्दन गौतमले जानकारी दिनुभयो। परीक्षण गरिएका जात मध्ये 3 जात सिफारिशका लागि अन्तिम चरणमा पुगेका छन्। कफी अनुसन्धान कार्यक्रम अन्तर्गत गुल्मीमा करिब 100 रोपनी क्षेत्रफल मध्ये 60 रोपनीमा कफीका जातीय तथा अन्य परीक्षण र बिउ बेर्न उत्पादन भइरहेको छ। नेपालमा हालसम्म कुनै पनि कफीका जात सिफारिश नभएको अवस्थामा अनुसन्धान कार्यक्रमले यस वर्ष 3 जात सिफारिशका लागि अन्तिम चरणमा पुर्याएको हो। नेपाली शेयर बजारको परिसूचक नेप्से शुक्रबार दोहोरो अंकले बढ़ेको छ। यस दिन नेप्से परिसूचक 27.94 अंकले बढ़ेर 2559.49 बिन्दुमा पुगेको छ। शुक्रबार बजारमा विभिन्न कम्पनीका 1,20,79,000 किता शेयरहरू 4,36,01,59,000 रूपियाँमा किनबेच भएका छन्। शुक्रबार बजारमा कारोबार हुने सबै उपसमूहको शेयर मूल्य बढ़ेको छ। यस दिन 238 कम्पनीको शेयर मूल्य बढ्दा 30 कम्पनीको शेयर मूल्य भने घटेको छ।
आर्थिक समाचारका साथमा हुनुहुन्थ्यो भुवनाचार्य। अब खेलकुद समाचार।
मलेसियामा जारी एसीसी प्रिमियर कपको उपाधिका लागि नेपाल र युए बीच शनिबार प्रतिस्पर्धा हुने भएको छ। बिहिबार भएको सेमी फाइनलमा नेपालले ओमनमाथि शानदार जित निकाल्दै फाइनलमा स्थान बनाएको हो। अर्को सेमी फाइनलमा युएले हङकङमाथि 7 जित निकाल्दै फाइनलमा स्थान बनाइसकेको थियो। युए प्रतियोगितामा अपराजित छ। युएले सोमो चरणका 4 खेल जितेर सेमी फाइनल खेलेको थियो। नेपाल भने सोमो चरणको अन्तिम खेलमा हङकङसँग पराजित भएको थियो। सन् 2022 T20 विश्वकपका लागि भएको छनौटमा नेपाल निर्णायक सेमी फाइनलमा युएसँग नै पराजित भएर विश्वकप खेल्नबाट चुकेको थियो। त्यसपछि सन् 2024 विश्वकप छनौटमा नेपालले युएलाई नै हराएर विश्वकपमा स्थान बनाएको थियो। त्यस्तै प्रिमियर कपको पहिलो संस्करण एक दिवसीय फर्म्याट सन् 2023 नेपालमा नै आयोजना हुँदा नेपालले फाइनलमा युएलाई नै हराएर एसिया कपको टिकट काटेको थियो। त्यसपछि सन् 2025 T20 फर्म्याटमा भएको एसिसी प्रिमियर कपमा नेपाल सेमी फाइनलमा युएसँग पराजित भयो। त्यसबेला नेपाल तेस्रो स्थानको खेलमा पनि हङकङसँग पराजित भएर एसिया कप T20 खेल्नबाट वञ्चित भएको थियो। फेरि एकपटक एक दिवसीय फर्म्याटको प्रिमियर कप नेपाल र युए निर्णायक खेलमा आम्ने सामने हुँदैछ। दुवैको लक्ष्य एउटै छ, एसिया कप खेल्नु। नेपाल दोस्रो पटक एसिया कप खेल्ने लक्ष्यमा छ भने युए 50 ओभरको एसिया कप पहिलो पटक खेल्ने लक्ष्यमा छ। नेपालका लागि चुनौती सहज भने छैन। युए प्रतियोगिताभर उत्कृष्ट लयमा देखिएको छ भने नेपालको सबैभन्दा ठूलो चिन्ता ब्याटिङ हो। ओमन विरूद्ध नेपालले 147 रन मात्र बनाए पनि शानदार बोलिङका बलमा लक्ष्य जोगाएको थियो। फाइनलमा भने युए विरूद्ध त्यो भन्दा प्रभावशाली ब्याटिङ आवश्यक पर्ने देखिन्छ। तेस्रो चितवन गोल्ड कप अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिता शनिबारदेखि सुरु हुँदैछ। आयोजक भरतपुर फुटबल क्लब बीएफसीले प्रतियोगिताको तयारी पूरा भएको जानकारी दिएको छ। नेपाल प्रहरी शिक्षालय भरतपुर तालिम केन्द्रको मैदानमा हुने प्रतियोगिताको उद्घाटन खेलमा आयोजक बीएफसी र भुटानको पश्चिम फुटबल क्लब भेट्नेछन्। खेल दिउँसो 3:30 बजे सुरु हुनेछ। असोज 3 गतेसम्म चल्ने प्रतियोगितामा नेपाल, मलेसिया र भुटानका गरी 8 टोली सहभागी छन्। प्रतियोगिताको विजेताले ट्रफी सहित 6 लाख तथा दोस्रो टोलीले 3 लाख रुपियाँ प्राप्त गर्नेछ।
खेलकुद समाचारका साथमा हुनुहुन्थ्यो अजय बम। अब मौसम सम्बन्धी जानकारी। आज राति कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली भूभागका केही स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली भूभागका थोरै स्थानमा मेघगर्जन चट्याङ सहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्व अनुमान महाशाखाले जनाएको छ। अब अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। प्रधानमन्त्री बालेन्द्र शाहले संयुक्त राष्ट्रसंघको महासभालाई असोज 8 गते सम्बोधन गर्नुहुने परराष्ट्र मन्त्रालयद्वारा जानकारी। भोटेकोशी बाढ़ीले थुपारेको भग्नावशेष हटाउन 95 अर्ब रूपियाँ लाग्ने सरकारको अनुमान। अतिक्रमित सार्वजनिक जग्गा सरकारको नाममा कायम गर्ने भूमि व्यवस्था मन्त्रालयको निर्णय। र भोलिबाट शुरू हुने ब्रिक्स शिखर सम्मेलनमा सहभागी हुन चीन र रूसका राष्ट्रपति भारतमा। यसका साथै साँझ 7 बजेको समाचार सकियो। अब अर्को समाचार 8 बजे अंग्रेजीमा सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।